नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म रत्नावली शर्मा। आज 2078 साल माघ महिनाको 20 गते बिहिबार, माघ शुक्ल पक्ष द्वितीया तिथि, तदनुसार फेब्रुअरी 3 तारीक सन् 2022, नेपाल सम्बत 1142। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी बारे सत्ता साझेदार दलसँग गम्भीर छलफल शुरू गर्नुभएको छ। यो विषयलाई आज राजधानीबाट प्रकाशित सबैजसो राष्ट्रिय दैनिकहरूले मुख्य खबरका रूपमा छापेका छन्। एमसीसीले सत्ता गठबन्धनमा तरंग, सत्ता गठबन्धन पनि टुट्न नदिने र एमसीसी सम्झौता पनि पारित गर्ने मध्यमार्गी बाटो खोज्न शीर्ष नेताहरू छलफलमा सक्रिय भएका छन् भन्दै नागरिक दैनिकले मुख्य खबर छापेको छ भने यता अन्नपूर्ण पोस्टले एमसीसीले शक्ति संघर्ष शीर्षकमा मुख्य खबर छापेको छ। नयाँ पत्रिका दैनिकले एमसीसी बारे सत्ता गठबन्धनले थप छलफल गर्ने, प्रधानमन्त्री देउवाले सत्ता सहयात्री दलहरूसँग छलफलका लागि मागे असहमतिका बुँदा 26 माघमा बस्ने संसद बैठकमा एमसीसी पेश नहुने भन्दै मुख्य समाचार छापेको छ भने राजधानी दैनिकले एमसीसी गठबन्धनमा गडबड, दौड़धूपमा देउवाका दूत प्रचण्ड र माधव नेपाललाई देउवाको प्रश्न, एमसीसीमा केमा संशोधन गर्नुपर्ने हो भन्दै राजधानीले मुख्य खबर बनाएको छ। यो प्रसंग हामी गोर्खापत्रबाट लिँदैछौ। गोर्खापत्र अगाडि लेख्छ, प्रधानमन्त्री देउवाले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग एमसीसीका विषयमा बुधबार पनि छलफल गर्नुभएको हो। प्रधानमन्त्रीले एमसीसीबारे दलहरूका धारणा बुझ्नु भएको थियो। बुधबारको छलफलमा सत्तारूढ़ दलहरूले एमसीसीबारे आन्तरिक छलफल गरी अवधारणा बनाउने र त्यसबारे फेरि शीर्ष तहमा छलफल गरी निर्णय लिइने भएको छ। एमसीसीकै कारण सत्तारूढ़ दलहरूको गठबन्धनमा कुनै समस्या नरहेको निष्कर्ष छलफलमा निकालिएको छ। यसअघि सोमबार पनि शीर्ष नेताहरूबीच एमसीसीबारे छलफल भएको थियो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालका अनुसार बैठकमा प्रधानमन्त्री देउवाले एमसीसीमा सुधार गर्नुपर्ने कुरा उपलब्ध गराउन आग्रह गर्नुभएको छ। एमसीसी स्थानीय तहको निर्वाचन सहित समसामयिक विषयमा प्रधानमन्त्रीले गम्भीर ढंगले छलफल गरिरहनु भएको उहाँले उल्लेख गर्नुभयो। प्रधानमन्त्री देउवाले एमसीसीमा सुधार गर्नुपर्ने कुरा के हुन् उपलब्ध गराउनुहोस् भन्नुभएको छ। उहाँले बताउनुभयो, बैठक लगत्तै एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष नेपालले एमसीसीका सन्दर्भमा बुधबार पनि छलफल भएको र सुधार गर्नुपर्ने विषयबारे प्रधानमन्त्रीले सोधेको उल्लेख गर्नुभयो। उहाँले जनताको हित र कल्याणका लागि आफूहरू एकमत रहेको धारणा राख्नुभयो। शीर्ष नेताहरूको भेटमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की पनि हुनुहुन्थ्यो। यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्य किरणले पनि प्रधानमन्त्री देउवासहित शीर्ष नेताहरूको भेटमा समसामयिक राजनैतिक विषय र एमसीसीबारे छलफल भएको बताउनुभयो भन्दै एमसीसीबारे शीर्ष नेताबीच गम्भीर छलफल शीर्षकमा गोर्खापत्रले मुख्य खबर छापेको छ। यसैबीच नेपाल कम्युनिष्ट पार्टी एमालेका उपमहासचिव तथा पूर्व परराष्ट्र मन्त्री प्रदीप गेवालीले अमेरिकी सहायता सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी संसदमा प्रस्तुत हुनुपर्ने बताउनु भएको छ। राष्ट्रिय युवा संघ नेपालले बुधबार आयोजना गरेको स्थानीय तह निर्वाचन, संवैधानिक व्यवस्था र अबको राजनैतिक विषय खुला बहसमा बोल्नुहुँदै उहाँले उक्त सम्झौता संसदमा प्रस्तुत गरिनुपर्ने र सार्वभौम सांसदहरूले स्वविवेकको प्रयोग गर्न पाउनुपर्ने बताउनुभयो। उहाँले सत्ता गठबन्धनका नेताहरूले एमसीसीलाई भू राजनीतिको प्रतिस्पर्धाको विषय बनाएको आरोप लगाउनुहुँदै एमसीसी एउटा विकास परियोजना मात्रै भएको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, एमसीसी परियोजना एउटा विकास परियोजना हो। त्यसलाई लिने कि नलिने नेपालको सार्वभौम संसद र नेपालका राजनैतिक दलको स्वैच्छिक रोजाईको विषय हो। उहाँले यसबारे सरकार स्पष्ट हुनुपर्ने पनि बताउनुभयो भन्दै संसदमा एमसीसी प्रस्तुत हुनुपर्छ शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा छापेको छ। एमसीसी पास गर्न निजी क्षेत्रको माग भन्दै नागरिक दैनिकले अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। राजनैतिक नेतृत्वबीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी संसदबाट पास गर्ने वा नगर्ने भन्ने विषयमा विवाद भइरहेका बेला निजी क्षेत्र यो परियोजना पास गरेर कार्यान्वयनमा ल्याउनु पर्ने पक्षमा देखिएको छ। एमसीसी परियोजनालाई दलले अनावश्यक राजनीति गरेको निजी क्षेत्रको बुझाइ छ। निजी क्षेत्रका छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतले संस्थागत रूपमा नै एमसीसी परियोजना मुलुकको हितमा रहेकाले पारित गर्नुपर्ने बताउँदै आएका छन्। एमसीसी पास गर्न निजी क्षेत्रको माग नागरिकले अग्रपृष्ठमा छापेको छ। पशुपतिमा व्यापक अनियमितता अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको समाचारको शीर्षक हो यो। पशुपतिनाथ मन्दिर क्षेत्रमा भएका विकास निर्माण नियुक्ति र भाडामा व्यापक अनियमितता भएको पाइएको छ भन्दै अन्नपूर्ण पोस्ट लेख्छ। राष्ट्रिय सतर्कता केन्द्रले 16 कार्यादेश बनाएर गरेको छानबिनका क्रममा प्रत्येक विषयमा अनियमितता भेटिएको हो। सार्वजनिक छानबिन प्रतिवेदन अनुसार धर्मशाला सञ्चालनदेखि बाटोमा ढुंगा छाप्ने र सरसफाई गर्न दिनेसम्मका कार्य नियम विपरीत छन्। पशुपति क्षेत्र विकासको संचालक परिषदबाट स्वीकृत नभई धर्मशाला सञ्चालन गरिएको सतर्कता केन्द्रले जनाएको छ। सञ्चालनको लिज आउट सम्बन्धी कार्यविधि संलग्न भए पनि पशुपति क्षेत्र विकासको संचालक परिषदबाट स्वीकृति लिनुपर्ने प्रावधान विपरीत कार्य गरेको प्रतिवेदनमा उल्लेख छ। पशुपति क्षेत्र विकास कोष ऐन 2044 दफा 10 पशुपतिनाथको जग्गा ती जग्गामा निर्माण भएका भौतिक संरचनाको भाडा निर्धारण गर्ने अधिकार पशुपति क्षेत्र विकासको संचालक परिषदलाई दिइएको छ। तर पशुपति धर्मशाला भाडामा दिँदा कोष संचालक परिषदबाट स्वीकृति नलिएको अनुसन्धानका क्रममा भेटिएको छ। गौशाला प्रहरी कार्यालयदेखि पशुपतितर्फ जाने मार्गमा ढुंगा छाप्ने कामको ठेक्का नियम विपरीत दिनेदेखि तोकिएको समयमा पनि निर्माण सम्पन्न नगरेको सतर्कता केन्द्रले औल्याएको छ। आर्थिक वर्ष 2076-77 आन्तरिक स्रोतबाट पशुपति क्षेत्रमा प्लेजिङ लाइटिङका लागि 6 करोड़ स्वीकृत भएको थियो। यो कार्य पनि व्यवस्थित र पारदर्शी नरहेको भेटिएको छ। यसका लागि बोलपत्र आह्वानदेखि निर्माणसम्ममा अनियमितता भएको सतर्कता केन्द्रले जनाएको छ। पशुपति क्षेत्रमा बनाइएका धर्मशालालाई नियम विपरीत भाडामा लगाउनेदेखि कोषले कर्मचारीलाई खटाई सरसफाई गर्नुपर्नेमा बैंकलाई जिम्मा दिएकोमा सतर्कता केन्द्रले प्रश्न उठाएको छ। पशुपतिमा व्यापक अनियमितता अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको छ। महत्वपूर्ण सरकारी कागजातको डंगुर 3 वर्षदेखि केशरमहलको ढोका बाहिर बेवारिसे छ। ती कागजातलाई छोपिएको पाल पनि घाम पानीले मक्किसकेको छ। बोरामा राखिएका कतिपय कागजात पानीले सडेका छन्। सड्दै केशरमहलका बौद्धिक सम्पत्ति शीर्षकमा गोर्खापत्रले प्राथमिकता दिँदै समाचार छापेको छ। गोर्खापत्र अगाडि लेख्छ, केशरमहलको पुनर्निर्माण शुरू गर्दा त्यहाँभित्र रहेका कागजात लिएर जान ती सरकारी निकायलाई पटक पटक आग्रह गर्दा कसैले पनि चासो नदेखाएपछि पुनर्निर्माणकर्ताले ती कागजातलाई बुरामा प्याक गरी ढोका बाहिर छेउमा थुपारिदिएका थिए। आफ्ना कागजात लिएर जालान भन्ने आशा गरिए पनि कसैले वास्ता नगरेको पुनर्निर्माणकर्ताको भनाई छ। पुनर्निर्माणको परामर्शदाता कम्पनी JSAPDASWNJVका आवासीय इन्जिनियर आकाश कुमार शाहले ती कागजात लिएर जान पटक पटक पत्र लेखेको, बोलाएर पनि आग्रह गरिएको र त्यसपछि पनि धेरै पटक ताकेता गरिएको बताउँदै भन्नुभयो। यी कागजात काम लाग्छन्, लिएर जान्छौं त भन्नुभयो, तर लिन कहिले आउनु भएन। पुनर्निर्माणको काम ढिला हुने भएपछि स्थान अभावका कारण ढोका बाहिर ल्याएर राखिदियौं, अब लिन आउनुहोला जस्तो पनि लाग्दैन। उहाँका अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र त्यस मातहतका युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोग, वैदेशिक अध्ययन अनुमति शाखा, छात्रवृत्ति शाखा र शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, नेपाल भ्रमण वर्ष 2020 सचिवालय लगायत निकायका कागजात बोरामा चाङ लगाएर थुपारिएको छ। फाइलिङ गरिएका चिठी पत्रका साथै ठूला पुस्तकदेखि विद्यार्थीका प्रमाणपत्र र नतिजासम्मका कागजात पनि डंगुरमा छन्। 3 वर्षदेखिको घाम पानीले माथिका बोराका कागजात काम नलाग्ने भए पनि तलका चाहिँ काम लाग्न सक्ने अनुमान गरिएको छ, गोर्खापत्रले छापेको छ। यसैबीच केशरमहल र फर्फिङको त्रिभुवन आदर्श माध्यमिक विद्यालयलाई व्यवसायीको हातमा नपार्न विशेष योजना तयार गर्ने बारे शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा छलफल भएको छ। केशरमहल र त्रिभुवन आदर्श माविको जग्गामा निजी क्षेत्रको प्रवेश सम्बन्धी समाचार आएको थियो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डाक्टर हरिप्रसाद लम्सालले यस सम्बन्धमा शिक्षा सचिव यादव प्रसाद कोइरालासँग परामर्श भएको बताउनुभयो। विशेष योजना बनाइने गोर्खापत्रले छापेको छ। कोरोना महामारीको तेस्रो लहरसँगै आएको नयाँ भेरिएन्ट ओमिक्रोन सबै प्रदेशमा फैलिएको छ। पछिल्लो अवस्थामा कोरोनाको नयाँ भेरिएन्ट सबै प्रदेशमा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर संगीता मिश्राले जानकारी दिनुभयो। अझै खोप लगाउन बाँकी हुनुहुन्छ, संक्रमणको नयाँ भेरिएन्टको जोखिम छ, सबै प्रदेशमा ओमिक्रोन भेरिएन्ट फैलिएको छ, प्रवक्ता मिश्राले भन्नुभयो। उहाँले उहाँले 24 नमूनाको जीन सिक्वेन्सिङ गर्दा 21 जनामा ओमिक्रोन र 3 जनामा डेल्टा भेरिएन्ट पुष्टि भएको बताउनुभयो। डाक्टर मिश्रका अनुसार हालसम्म सो कोरोना संक्रमण दर 33.9% झरेको छ। हाल कोरोना संक्रमण दर घटे पनि जोखिम भने कायमै रहेको उहाँले बताउनुभयो। पछिल्लो एक सातादेखि नेपालमा कोरोना संक्रमण दर घट्दो क्रममा रहेको छ। यसैबीच मन्त्रालयका अनुसार देशभर करिब 5 लाख जनाले कोरोना भाइरस विरूद्धको खोपको बुस्टर डोज लगाएका छन्। कोरोना विरूद्धको पूर्ण खोप लगाएका अग्रपंक्तिमा खटिने व्यक्ति ज्येष्ठ नागरिक सहितलाई सरकारले बुस्टर डोज दिइरहेको छ। सबै प्रदेशमा फैलियो ओमिक्रोन भेरिएन्ट, राजधानीले अग्रपृष्ठमा छापेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले कोविड संक्रमणका कारण बन्द विद्यालय फागुनबाट खोल्ने विषयमा छलफल भइरहेको बताउनु भएको छ भन्दै नेपाल समाचार पत्रले यो विषयलाई मुख्य समाचारका रूपमा छापेको छ। फागुनबाट विद्यालय खोल्न अनुमति दिने तयारी शीर्षकमा नेपाल समाचार पत्र अगाडि लेख्छ। प्रधानमन्त्री कार्यालय र कोविड 19 संकट व्यवस्थापन केन्द्रको समेत जिम्मेवारी पाउनुभएका राज्यमन्त्री श्रेष्ठले 12-17 वर्ष उमेर समूहका विद्यार्थीले दोस्रो मात्रा खोप लगाउने बित्तिकै विद्यालय खोल्ने गरी तयारी थालिने जानकारी दिँदै भन्नुभयो। सबै तहको परीक्षा सञ्चालन गर्न पनि केही दिन भौतिक रूपमा विद्यालय खोल्नुपर्ने हुन्छ। त्यसले केही दिन कक्षा सञ्चालन गर्नकै लागि पनि विद्यालय खोल्ने तयारी भइरहेको छ। उहाँले विद्यालय खोल्ने विषयमा आगामी साता सीसीएमसीको बैठक बसेर निर्णय गरिने बताउनुभयो। उहाँका अनुसार कोविड 19 संक्रमणको संख्या उच्च दरमा पुगेमा परीक्षाको प्रणाली नै परिवर्तन गर्न सकिने तर त्यसबाहेकको अवस्थामा फागुनबाट विद्यालय खोल्ने तयारी भइरहेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेलले माघको तेस्रो सातासम्ममा अधिकांश विद्यार्थीले दोस्रो मात्रा खोप लगाइसक्ने जानकारी दिनुभयो। उहाँले दुवै मात्रा खोप लगाइसकेपछि स्वास्थ्य मापदण्ड पूरा गरी माथिल्लो कक्षा सञ्चालन गर्ने तयारीमा रहेको बताउनुभयो। केन्द्रको तथ्याङ्क अनुसार यो महिनाभित्र करिब 40 लाख विद्यार्थीले दोस्रो मात्रा खोप लगाइसक्नेछन्। खोप लगाइसकेपछि फागुन र चैतको दोस्रो सातासम्ममा कक्षा सञ्चालन गरी वैशाख अन्तिममा परीक्षा लिने गरी तयारी भइरहेको छ। परीक्षा नजिकिँदै जाँदा सबै विद्यालयलाई भौतिक रूपमै कक्षा सञ्चालन गर्न दिन मन्त्रालय दबावमा रहेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले फागुनमा विद्यालय खोलेर चैतसम्म पढ़ाई गर्ने र वैशाखमा परीक्षा लिने व्यवस्था नगरे आगामी शैक्षिक सत्र पछि धकेलिन सक्ने बताउनुभयो। त्यसैले 12-17 वर्ष उमेर समूहका सबै विद्यार्थीले खोप लगाएपछि फागुनबाट विद्यालय खोल्दा समस्या नहुने उहाँको भनाइ छ। फागुनबाट विद्यालय खोल्न अनुमति दिने तयारी शीर्षकमा नेपाल समाचार पत्रले मुख्य समाचार छापेको छ। यसैबीच प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीभीटीले कोरोना संक्रमण वृद्धि भएसँगै माघ 11 गते स्थगित गरेको परीक्षा शुरू गर्ने निर्णय गरेको प्रसंगलाई पनि नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। सीटीभीटीको परीक्षा नियन्त्रण कार्यालयले बुधबार सूचना जारी गरी फागुन 6 गतेदेखि परीक्षा सञ्चालन गर्ने जानकारी गराएको छ। परीक्षा स्थगित गरेका विषयमा विद्यार्थीले आन्दोलन सर्काइरहेको अवस्थामा सीटीभीटीले रोकेको परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। टीईभीटीले परीक्षा कोविड 19 संकट व्यवस्थापन केन्द्र सीसीएमसी र नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गरी सञ्चालन गर्ने जनाएको छ। सीटीईभीटीले प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, रेडियोग्राफी, अप्थाल्मिक र डेन्टल साइन्स, आयुर्वेद, अकुप्रेसर एण्ड मोक्सिभेसन र फिजियोथेरापी, योगा एण्ड नेचुरोथेरापी लगायतका कार्यक्रमका पहिलो र दोस्रो खण्डका नियमित तथा आंशिक परीक्षा फागुन 6 गतेदेखि सञ्चालन गरिने जनाएको छ। सीटीभीटीको स्थगित परीक्षा फागुन 6 गतेदेखि शुरू हुने नेपाल समाचार पत्रले अग्रपृष्ठमा खबर छापेको छ। तपाईँ अहिले रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। कार्यक्रममा एकैछिन विज्ञापन।
सुरेश, के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
कार्यक्रममा यहाँलाई पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। निर्वाचन सुरक्षाको पहल शुरू शीर्षकमा गोर्खा पत्रले समाचार छापेको छ। स्थानीय तह निर्वाचनको मिति प्रस्ताव भएपछि निर्वाचन सुरक्षाको पहल शुरू भएको छ। त्यसक्रममा बुधबार गृहमन्त्री बालकृष्ण खाँडको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न भएको छ। निर्वाचन आयोगले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष स्थानीय तहको निर्वाचनबारे लिखित सुझाव पेश गरेको थियो। केन्द्रीय सुरक्षा समितिको बैठकमा तत्काल देखिएका सुरक्षा चुनौतीबारे समेत छलफल गरिएको छ। गृह मन्त्रालयका प्रवक्ता फणेन्द्र मणि नेपालले आगामी निर्वाचन तथा तत्काल देखिएका सुरक्षा चुनौतीबारे छलफल भएको जानकारी दिनुभयो। बैठकले स्थानीय तहको निर्वाचनमा थप जनशक्ति आवश्यक पर्ने भएकाले म्यादी अस्थायी प्रहरी भर्ना गर्नुपर्ने निष्कर्ष पनि निकालेको छ। मन्त्री खाँडले त्यसका लागि आवश्यक संख्या र साधन स्रोतबारे सुरक्षा समितिको अर्को बैठकमा प्रस्ताव पेश गर्न निर्देशन दिनुभएको छ। निर्वाचन सुरक्षाको पहल शुरू शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा समाचार छापेको छ। नेपाल समाचार पत्रले स्थानीय तहको निर्वाचन मिति तोक्न एमालेको दबाव शीर्षकमा प्राथमिकता दिँदै समाचार छापेको छ। नेकपा एमाले स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा गराउन सरकारलाई दबाव दिने भएको छ। बुधबार भक्तपुरमा बसेको केन्द्रीय सचिवालय बैठकले तत्काल मिति नतोके साथै प्रदेश र केन्द्रबाट समेत दबावका कार्यक्रम शुरू गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो। स्थानीय तहको निर्वाचन मिति तोक्न एमालेको दबाव नेपाल समाचार पत्रले खबर छापेको छ। अब आजका पत्र पत्रिकामा प्रकाशित केही सम्पादकीयको पालो। फरक फरक विषयलाई पत्र पत्रिकाले सम्पादकीयमा उठाएका छन्। नागरिक दैनिक र राजधानी दैनिकले भने एमसीसीको विषयलाई सम्पादकीयमा छापेका छन्। अगाडि बढ्नुपर्छ एमसीसी शीर्षकमा नागरिकले सम्पादकीय छापेको छ भने राजधानी दैनिकले एमसीसी बारे विचार पुर्याउ शीर्षकमा सम्पादकीय छापेको छ। अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको सम्झौता निर्णयमा पुग्नका लागि अमेरिकी दबाव परेसँगै सरकार निकै हतारिन थालेको छ। यस विषयमा सत्तारूढ दलबीच पनि सहमति हुन सकेको छैन। प्रतिपक्षी पनि एमसीसीको लिखतमा उल्लेख गरिएका कतिपय विषयमा बिना संशोधन अघि बढ़न नसक्ने भनी आफ्ना धारणा सार्वजनिक गरिसकेको छ। सत्तारूढ माओवादी केन्द्र र समाजवादी पार्टीले त एमसीसीमा त्यत्तिकै हाम फाल्न नसकिने कुरा सार्वजनिक गरिरहेका छन्। एमसीसी बारे विचार पुर्याउ शीर्षकमा राजधानीले सम्पादकीय छापेको छ। गोर्खापत्र दैनिकले चालू आर्थिक वर्षको पहिलो सात महिना बित्नै लागेको छ। यो सात महिना बित्न लाग्दा पनि विनियोजित पुँजीगत खर्चको अवस्था भने अत्यन्त कम देखिएको छ भन्दै पुँजीगत खर्चको पीड़ा शीर्षकमा सम्पादकीय छापेको छ। चालू आर्थिक वर्षको पाँच महिनामा 7% हाराहारीको महँगी वृद्धिमा खर्च असन्तुलनकै गम्भीर असर हुन सक्छ। गत असार 29 गते गठन भएको वर्तमान सरकारको कामको समीक्षा हुने बेला समेत भएको छ। निर्वाचन पनि नजिक आउँदैछ। बजेटको अर्धवार्षिक मूल्याङ्कन गर्ने बेला त टर्न लागिसक्यो। त्यसैले पुँजीगत खर्च बढ़ाउने विषयमा सरकारवाला निकाय गम्भीर हुनैपर्ने अवस्था छ। यो पीड़ा होइन यथार्थ हो भन्दै पुँजीगत खर्चको पीड़ा शीर्षकमा गोर्खापत्रले सम्पादकीय छापेको छ भने नेपाल समाचार पत्रले निर्वाचनमा राजनीति शीर्षकमा सम्पादकीय उठाएको छ। यता अन्नपूर्ण पोस्टले सिमसार दिवसको विषयलाई उठाउँदै जोगाउँ धरतीको मृगौला शीर्षकमा सम्पादकीय छापेको छ भने विभिन्न विनियमावली र निर्देशिकाको भरमा खरबौंको इन्धन कारोबार भइरहनु मुलुकको अर्थतन्त्रका लागि घातक छ। ऐन बिना नै खरमौको इन्धन कारोबार शीर्षकमा कारोबार दैनिकले सम्पादकीय उठाएको छ। पत्र पत्रिकामा प्रकाशित सम्पादकीयपछि अब अन्य प्रसंगहरू। सरकारले स्थानीय तहका कर्मचारीलाई एक तह वृद्धि गर्ने गरी ल्याउन लागेको मापदण्ड अहिले अलपत्र परेको छ। स्थानीय तहका कर्मचारीको मनोबल उच्च पार्दै स्थानीय तहको कामलाई थप प्रभावकारी र परिणाममुखी बनाउन सरकारले एक तह वृद्धि गर्ने मापदण्ड बनाएको थियो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत वैशाखमा मापदण्ड निर्माण गरी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो। प्रस्तावित मापदण्ड अझै अर्थ मन्त्रालयबाट फिर्ता भएको छैन। सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले अहिलेसम्म अर्थ मन्त्रालयबाट कुनै पनि जवाफ नआएको बताउनुभयो। स्थानीय संचित कोषबाटै व्यवहार बेहोर्ने गरी तह वृद्धिको मापदण्ड तर्जुमा गरिएको थियो। तह वृद्धिको प्रस्तावित मापदण्ड अलपत्र गोर्खापत्रले अग्रपृष्ठमा समाचार छापेको छ। बागमती नदी किनारका सुकुम्बासी बस्ती तथा अस्थायी संरचना खाली गर्न सूचना गरिए पनि बस्ती भने हटेका छैनन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले माघ 17 गतेसम्म गुहेश्वरीदेखि थापाथली पुलसम्मको नदी किनारका अस्थायी संरचना खाली गर्न सूचना त गर्यो तर खाली भने भएनन्। समितिले विगत 12 वर्षदेखि अस्थायी संरचना र बस्ती हटाउन यस्तै सूचना जारी गर्दै आएको छ। नदी किनारको जग्गा खाली गर्न बस्तीमा डोजर लगाएर भत्काउने काम पनि भएको थियो तर बस्ती भने थप विस्तार हुँदै गयो। बागमती किनार अतिक्रमणको चपेटामा गोर्खापत्रले छापेको छ। यसैबीच शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बागमती किनारका सुकुम्बासी बस्तीलाई विकल्प सहित व्यवस्थापन गरिने बताउनु भएको छ। धवी खोला कोरिडोरका अस्थायी संरचना हटाउने कार्यको बुधबार अनुगमन गर्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो। मन्त्री झाँक्रीको नेतृत्वमा धोबी खोला कोरिडोरको सड़क पेटीमा निर्माण भएका अस्थायी संरचनाहरू हटाइएको छ, विकल्प सहित बस्ती व्यवस्थापन गरिन्छ। मन्त्री झाँक्रीको भनाई गोर्खापत्रले छापेको छ। राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाड़ी राजमार्ग निर्माणमा चरम झिला सुस्ती देखिएको छ। आयोजनाको निर्माण सम्पन्न हुने अवधि करिब 1.5 वर्ष मात्र बाँकी हुँदा पनि अझै 40% बढ़ी निर्माण कार्य बाँकी रहेको छ। आयोजनाको अहिलेसम्मको भौतिक प्रगति 59.42% मात्र रहेको छ। अझै 2 दर्जन पुल तथा करिब 250 किलोमिटर सड़क ठेक्का समेत लाग्न बाँकी रहेकाले अबको 1.5 वर्षमा निर्माण कार्य सम्पन्न हुन कठिन देखिएको छ। आर्थिक वर्ष 2064-65 शुरू भएर आर्थिक वर्ष 2079-80 सम्पन्न हुनुपर्ने आयोजनाको निर्माण कार्यमा भएको ढिला सुस्तीले निर्धारित समयमा निर्माण कार्य सम्पन्न नहुने देखिएको हो। मध्य पहाड़ी राजमार्ग निर्माणमा चरम ढिला सुस्ती राजधानीले खबर छ। काठमाडौँको मध्यभागमा रहेको कमल पोखरी फेरि दुर्गन्धित बनेको छ। पुनर्निर्माणको चरणमै रहेको पोखरीमा हालिएका माछा मरेर पानीमा तैरिएका छन्। कुहिएका माछाका कारण दुर्गन्ध फैलिन थालेको छ। पोखरी वरपर फोहोर छरिएको छ तर महानगरले भने पुनर्निर्माण गरी ठेकेदार कम्पनीले हस्तान्तरण नगरेसम्म सबै जिम्मा ठेकेदारको भएको बताएको छ। कमल पोखरीमा हामीले माछा हालेका होइनौं, कमल पोखरी स्पोर्ट्स क्लबले हालेको हो कि? महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भन्नुभयो, कमल पोखरी पुनर्निर्माण सम्पन्न गरी ठेकेदार कम्पनी ले हस्तान्तरण नगरेसम्म हाम्रो भूमिका केही हुँदैन। डंगोलले कमल पोखरीमा माछा हाल्ने महानगरको योजनामै नरहेको बताउनुभयो। माछा मरेपछि कमल पोखरी फेरि दुर्गन्धित, नयाँ पत्रिकाले अग्रपृष्ठमा छापेको छ। औद्योगिक सम्पत्ति दर्ता बढ़न नसक्नुमा प्रक्रियागत झन्झट र अत्यधिक दर्ता शुल्क नै मुख्य कारण रहेको एक अध्ययनले देखाएको छ भन्दै कारोबारले मुख्य समाचार छापेको छ। सरकारले औद्योगिक सम्पत्ति सम्बन्धी काम प्रभावकारी बनाउन गठन गरेको कार्यदलले यसै विषयलाई चुनौतीका रूपमा रहेको जनाएको छ भने उद्योगी व्यवसायीहरूले पनि औद्योगिक सम्पत्ति दर्ताको प्रक्रियागत झमेला र लागत समस्याका रूपमा रहेको बताएका छन्। कारोबारले औद्योगिक सम्पत्ति दर्ता नवीकरण महँगो र झन्झटिलो शीर्षकमा मुख्य खबर छापेको छ। पत्र पत्रिकामा प्रकाशित यिनै प्रसंगसँगै आजलाई कार्यक्रमको समय सकिएको छ। प्राविधिक सहकर्मी राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।